तो इसको माने कि ये हकीम जात की तरफ से हकीम कलाम है, इसमें हिकमत है, इसके हर फैसले में हिकमत है, इसके हर हुक्म में हिकमत है। ये जो भी हुक्म दे रहा है ना हमें, उसमें हिकमत है, चाहे वो कोई भी हुक्म है, चाहे वो हलाल का है, हराम का है, घरों में रहने का है, निकाह का है, तलाक का है, पर्दे का है, सूद का है, कैसे अपनी जिंदगियों में चलो, जिंदगी को क्या समझो, चाहे वो थिंकिंग के बारे में, माइंडसेट के बारे में, जिंदगी के बारे में, जिंदगी का मकसद क्या है। मैं अपने तौर पे नहीं डिफाइन करूंगी, इसलिए कि हकीम कुरान ने मुझे समझा दिया कि ये दुनिया क्या चीज है और इसमें आने का मकसद क्या है। तो याद रखें, ये कलाम हकीम है, हकीम की तरफ जाया करें अपने मामलात के फैसलों के लिए, अपनी जिंदगी में कैसे चलना उसके लिए, ना कि इधर उधर भटकते फिरें। फिर कसम जब खाई जाती तो किसी चीज क्यों, बात के ऊपर खाई जाती ना, कि जैसे मैं कहूं कसम खुदा की, क्या मतलब है कि ये सच्ची है या ये चीज ऐसे होगी, कसम खाते किसी चीज के ऊपर ना। तो यहां पे किस बात के ऊपर कसम खाई अल्लाह ताला ने, इन्नका बेशक आप, लमिनल मुरसलीन, रसूलों में से हैं, यकीनन रसूलों में से हैं। अब यहां पे इस बात के ऊपर ये जवाब कसम कहलाता है, जैसे मैं कहूं कि अल्लाह की कसम, आगे कुछ बोलना चाहिए ना मुझे कि भाई क्या अल्लाह की कसम क्या, तो जवाब कसम क्या कि मैं सच्ची हूं, ठीक है, जब आप ऐसे कहते हैं। अच्छा, अब यहां पे कुरान की कसम खा के अल्लाह ताला ने क्या फरमाया, ए नबी आप रसूलों में से हैं। तो क्या आप सल्लल्लाहु अलैहि वसल्लम को कोई शक था कि मैं रसूल हूं? नहीं, इसलिए नहीं, दुनिया को बताया गया कि आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं, अल्लाह की तरफ से भेजे गए हैं। ये बहुत बड़ी बात है, अल्लाह ताला ने किसी भी पैगंबर के बारे में इस तरह से नहीं फरमाया कसम खा के, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में फरमाया कि मेरा नबी मेरी तरफ से भेजा गया, मेरा नबी सच्चा रसूल है। क्योंकि जिस माशरे के अंदर ये सूरत उतर रही थी, वहां पे आप सल्लल्लाहु अलैहि वसल्लम की मुखालफत थी और वो लोग आपको अल्लाह का रसूल मानने पर तैयार नहीं थे। तो अल्लाह ताला ने फरमाया ये मेरा रसूल है, इन्नका लमिनल मुरसलीन। और कितनी ताकीद है, अल्लाह ताला का कसम खाना, जरूरत नहीं उसको कसम खाने की, इसलिए कि उसकी तो हर बात सच्ची है, हर बात सच्ची है। मगर जब सच्चा कोई कसम खा ले तो फिर वो बात में क्या होता है, कसम खाने से ताकीद पैदा हो जाती है, रीइंफोर्समेंट हो जाती है। एक बिल्कुल सच्चा बंदा है वो भी आपके सामने कसम खाता है तो उस बात में कितना जोर पैदा हो जाता है। तो ये जोर डालने के लिए, इस बात के लिए कसम खाई गई कि आप, और फिर एक नई तरह से इसके ऊपर ताकीद है, कसम भी खाई गई, इन्ना बेशक आप, ल यकीनन। तो देखिए ना आप, कसम वाओ के साथ भी ताकीद की गई, इन्ना के साथ भी ताकीद की गई, ल के साथ भी ताकीद की गई, कितनी दफा ताकीद की गई कि आप रसूलों में से हैं, आप रसूल हैं, ये भी कहा जा सकता था, लेकिन बताया गया कि जैसे पिछले रसूल आए इसी तरह आप भी एक अल्लाह के रसूल हैं और उन्हीं का सिलसिला चल रहा है जो आप पे आके खत्म होता है, रसूलों का सिलसिला। जैसे वो बशर थे, जैसे वो अल्लाह का सच्चा पैगाम लेकर इंसानियत के लिए आए, इसी तरह आप भी हैं, कोई अलग नहीं है आप, कोई अनोखी बात नहीं है कि कोई पहली दफा कोई अल्लाह का पैगाम लाया, पहले भी रसूल आते रहे, जैसे उनको माना लोगों ने और जैसे उन्होंने सच्चा पैगाम पहुंचाया, इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम का भी यही मिशन है। तो ये कोई अचंभे की बात, कोई ऐसी कोई नई बात नहीं हो गई कि जो तुम्हारे लिए मानना इतनी मुश्किल है कि इब्राहिम अलैहिस्सलाम को तुम मानते हो या ईसा अलैहिस्सलाम आए, موسیٰ علیہ السلام آئے، موسیٰ علیہ السلام کو یہود نے مانا، عیسیٰ علیہ السلام کو عیسائیوں نے مانا، یہ خود مشرکین مکہ ابراہیم علیہ السلام کو مانتے تھے، تو جب تم ان کو مانتے ہو کہ وہ رسول تھے تو آپ صلی اللہ علیہ وسلم بھی ایک رسول ہیں، اس میں اتنی سرپرائزنگ بات کیا ہو گئی کہ جو تمہارے لیے ماننا مشکل ہو گئی؟ تو اس میں اللہ تعالیٰ کی طرف سے اپنے رسول کی سپورٹ کے اندر قسم کھا کے یہ فرمانا کتنی بڑی بات ہے، آپ صلی اللہ علیہ وسلم کی شان میں اور آپ کا کتنا بڑا مقام اور مرتبہ ہے کہ اللہ تعالیٰ نے کسی رسول کی قسم نہیں کھا کے فرمایا کہ یہ، اس کے اوپر قسم نہیں کھائی گئی کہ یہ رسول ہے، لیکن آپ صلی اللہ علیہ وسلم کے لیے قسم کھا کے فرمایا کہ یہ رسول ہے۔ تو اس میں کوئی شک و شبے کی گنجائش ہی نہیں ہے کہ نبی علیہ الصلوۃ والسلام جو پیغام لے کر آئے وہ اللہ کی طرف سے تھا، کچھ بھی آپ نے اپنی طرف سے نہیں بنایا۔ اعلیٰ اوپر ہیں اس کے صراط مستقیم کے، صراط مستقیم کے اوپر ہیں آپ صلی اللہ علیہ وسلم، صراط مستقیم پہ ہیں، اور آپ صلی اللہ علیہ وسلم، یعنی ایک معنی تو یہ ہوا نا کہ آپ صلی اللہ علیہ وسلم صراط مستقیم پہ ہیں، اور یہ بھی معنی ہے اس میں کہ آپ صلی اللہ علیہ وسلم جس چیز کو لے کر بھیجے گئے اس کو جو فالو کرے گا وہ بھی صراط مستقیم پہ ہیں، ٹھیک ہے؟ یعنی آپ خود بھی ہیں صراط مستقیم پہ، اور آپ کو جو فالو کرے گا وہ بھی اسی راستے پہ ہوگا۔ ظاہر ہے کوئی سیدھے راستے پہ جا رہا ہے تو اس کو فالو کرنے والے وہ بھی سیدھے پہ ہی ہوئے۔ اور یہ صراط مستقیم کیا ہے؟ یہ وہ ہے جو جنت کا راستہ ہے، یہ اسلام ہے، یہ قرآن ہے صراط مستقیم۔ کیونکہ جب ہم سورہ فاتحہ میں یہ مانگتے اللہ تعالیٰ سے اہدنا صراط المستقیم، تو آگے قرآن شروع ہوتا ہے اس کے بعد الف لام میم ذلک الکتاب لا ریب فیہ، یہ ہے صراط مستقیم جس کو تم نے مانگا، یہ تمہاری مانگ کا جواب ہے، تمہاری دعا کا جواب ہے، یہ ہے وہ راستہ، اس راستے پہ چلو، جیسے جیسے یہ تمہیں کہتا جاتا ہے اسی طرح کرتے جاؤ، اس کو اپنا امام بنا لو، ٹھیک ہے؟ تو صراط مستقیم پہ آپ صلی اللہ علیہ وسلم خود بھی تھے اور لوگوں کو بھی صراط مستقیم دکھانے والے تھے۔ اور صراط مستقیم کیا بہت سارے ہیں یا ایک ہے صراط مستقیم؟ صراط مستقیم یاد رکھیے صرف ایک ہی ہے، صرف ایک ہے، اور وہ راستہ ہے جو اس قرآن نے دکھایا، اسلام کا راستہ۔ ایسا ہم نہیں کہہ سکتے کہ وہ جو ہیں وہ بھی ٹھیک کرتے ہیں، اور وہ جو کر رہے ہیں نا، جو ہندو کرتے ہیں، جو عیسائی کرتے ہیں، جو وہ کرتے ہیں، وہ سب ٹھیک کر رہے ہیں، سبھی صراط مستقیم پہ۔ نہیں، صراط مستقیم کبھی بھی جمع کی فارم میں نہیں آیا، ایک راستہ جو اللہ تعالیٰ نے بتا دیا، اور صراط وہ راستہ ہوتا ہے جو کھلا راستہ، کشادہ راستہ، جس کے اوپر آرام سے چلا جا سکتا ہے، اس صراط سے اترنا نہیں ہے، جو اتر گیا وہ بھٹک گیا، اس سے تھوڑا سا بھی، مثلا 25 ڈگریز بھی کوئی ڈائیورٹ ہو گیا تو وہ، آپ دیکھیں نا ایک راستہ جا رہا ہے، آپ نے اس کے ساتھ والی روڈ کے اوپر جو ذرا سی دائیں طرف کو جاتی تھی اس کے اوپر آپ نے لے لیا، اب کیا ہے وہ دائیں طرف جو جا رہی ہے وہ اس کے ساتھ ساتھ تو نہیں چلے گی، وہ آگے یہاں سے تو قریب لگ رہی ہے، آگے جا کے اس سے دور ہوتی جائے گی، جتنا آپ اس کے اوپر چلتے جائیں گے اس راستے سے دور ہوتے جائیں گے۔ تو شروع میں تو ایسے لگتا ہے کہ کوئی بات نہیں، اگر یہ بھی کر لیا تو کوئی بات نہیں، یہ بھی اس کے جیسا ہی ہے، نہیں جیسا نہیں، اسی کے اوپر رہنا ہے۔ تو صراط کھلا اور وسیع راستہ ہے، جو اور ایسا راستہ جو اپنے پر بہت سارے لوگوں کو اٹھا سکے، تو یہ سیدھا ہے، اس کے اوپر کوئی بمپس نہیں ہے، یہ سیدھا جنت تک لے کر جاتا ہے۔ تو جب ہم صراط سے دیکھیں گے کہ یہ قرآن صراط مستقیم ہے تو یہ سیدھا جنت تک لے کے جائے گا، اور آپ صلی اللہ علیہ وسلم اس پہ ہیں۔ تو ہم دیکھیں پھر کہ کیا ہم پھر آپ صلی اللہ علیہ وسلم کی زندگی کو فالو کرتے ہیں، کیونکہ آپ صلی اللہ علیہ وسلم صراط مستقیم پہ تھے، یا کیا صرف باتوں کی حد تک ہم کہتے ہیں کہ ہم آپ کو فالو کرتے ہیں، آپ کو فالو کرنے والے بھی صراط مستقیم پہ ہیں, یہ میں نے بتایا نا آپ کو. تو فالوئنگ کیا ہو رہی ہے اب جتنا, اس کا مطلب آپ صلی اللہ علیہ وسلم کو فالو کریں گے, ورنہ ہمیں کوئی راستہ کوئی نظر تو نہیں آ رہا باہر, کوئی صراط مستقیم آپ جا کے پوچھے کسی سے کہاں پہ ہے جی صراط مستقیم, میں اس کے اوپر ڈرائیو کرنا شروع کر دوں تو کیسے پتا چلے گا میں صراط مستقیم پہ ہوں کہ نہیں ہوں. جتنی میری زندگی آپ صلی اللہ علیہ وسلم کی زندگی کی فالوئنگ میں گزر رہی ہے وہ صراط مستقیم ہے, جتنی میری زندگی آپ صلی اللہ علیہ وسلم کی زندگی سے دور ہے تو صراط مستقیم سے دور ہے. سمجھ آ گئی بات؟ کیونکہ اللہ تعالیٰ نے فرما دیا کہ آپ تو صراط مستقیم پہ ہیں. اب آپ نے اگر چیک کرنا ہے تو اپنی زندگی کو چیک کر لیں, ورنہ ویسے آپ کو صراط مستقیم تو کوئی سمجھ نہیں آئے گا. اب آپ چیک کریں میری زندگی کتنی آپ صلی اللہ علیہ وسلم کی زندگی سے قریب ہے. آپ دیکھیں اپنی زندگی کے اندر اٹھنے سے لے کے صبح سے لے کے رات تک جتنے میں کام کرتی ہوں, دنیا کے چاہے کوئی کام ہے, کھانا پینا ہے, مثال کے طور پہ آپ صلی اللہ علیہ وسلم کیسے کھاتے تھے, دائیں ہاتھ سے اپنے آگے سے, پانی کیسے پیتے تھے, پانی کے اندر سانس نہیں لیتے تھے, پانی کو گھونٹ گھونٹ کر کے پیتے تھے, سانس لینا ہوتا تھا تو برتن کو دور کرتے تھے, بسم اللہ پڑھ کے شروع کرتے تھے. تو میری زندگی میں کتنی ہے آپ صلی اللہ علیہ وسلم کی فالوئنگ. میں دیکھوں کہ میں جب باتھ روم جاتی ہوں تو میں نلکا کھولتی ہوں, اور نلکا کھول کے میں اپنے ہاتھ دھوئے, اس کے بعد نلکا اس لیے نہیں بند کرتی کہ بل بہت آ جائے گا, اس لیے بند کرتی ہوں کہ میرے نبی نے فرمایا کہ پانی کو ویسٹ نہیں کرنا. میں نے یہ نہیں کہ جتنی دیر ٹوتھ برش کر رہے ہیں شیشہ دیکھ رہے ہیں نل کھلا ہوا ہے, چل رہا ہے چل رہا ہے چل رہا ہے, تو ہمیں پانی تو اتنا مہنگا نہیں ہے, اس کا بل اتنا زیادہ نہیں آتا, تو چلتا بھی رہے تو ٹھیک ہے. یہ نہیں میری سوچ, میں بند اس لیے نہیں کرتی کہ مجھے بل کی پرواہ ہے, میں بند اس لیے کرتی ہوں کہ میری نبی کی سنت. میں دائیں ہاتھ سے اس لیے نہیں کھاتی کہ میں بائیں سے کھا نہیں سکتی, میں دائیں سے اس لیے کھاتی ہوں کہ میری نبی کی سنت ہے. میں رائٹ فٹ میں پہلے شوز اس لیے نہیں پہنتی کہ لیفٹ فٹ میں پہننا میرے لیے مشکل ہو جاتا ہے, میں اس لیے پہنتی ہوں میرے نبی کا طریقہ یہی تھا. تو جس جس میں زندگی کے کام میں آپ ہاتھ ڈالیں اس میں کیا آپ کو پتا ہے کہ میرے نبی کا طریقہ کیا تھا؟ اور پھر اگر پتا ہے تو پتا ہونے کا فائدہ تو تبھی ہے جب ہم اس کے اوپر عمل کر رہے ہیں, ورنہ پتا پتا مجھے بھی پتا ہے, مجھے بھی پتا ہے بسم اللہ کر کے کھانا چاہیے, مجھے بھی پتا ہے الحمدللہ کہنا چاہیے, مجھے بھی پتا ہے ذکر کرنا چاہیے, مجھے بھی پتا ہے, تو پتا کو کیا کرنا ہے؟ جب تک چلیں گے نہیں آپ کا مجھے جی پتا ہے اس راستے کا, آپ کیا اس سے منزل تک پہنچ جاتے ہیں؟ مجھے پتا ہے کہ یہاں سے مارکیٹ کا راستہ مسجد کا راستہ کیا ہے, اسے مسجد پہنچ جائیں گے کیا؟ جب تک آپ اس راستے پہ چلیں گے نہیں مسجد کیسے پہنچیں گے؟ جنت کے راستے پہ بھی جو صراط مستقیم ہے وہ جنت کا راستہ ہے, جنت پہ پہنچیں گے ایسے جب اس پہ چلیں گے نا تبھی تو منزل تک پہنچیں گے. اور آپ بیٹھے سوچتے رہیں مجھے پتا سارا کچھ ہے, جنت کا راستہ کون سا ہے, صراط مستقیم کیا, سب پتا ہے, کرنا کچھ بھی نہیں, تو پھر تو نہیں پہنچ سکتے. اور اس قرآن کا کمال ایک بہت بڑا یہ ہے کہ یہ چلا بھی دیتا ہے, یہ اتنا انسان کو تیار کر دیتا ہے نا کہ انسان خود بخود آہستہ آہستہ زندگی میں ایسی چینج آنے لگتی ہے, پتہ بھی نہیں چلتا, اور ان کاموں کے شوق پیدا ہو جاتے ہیں جو اللہ تعالیٰ نے بتائے ہیں, جو اس صراط مستقیم پہ چلنے والے کام ہیں نا. لوگ کہتے تو ہمیں پتہ ہے پتہ ہے, کر کیوں نہیں پاتے؟ پتہ ہے کہ عورت کو کیسے گھر سے باہر نکلنا ہے, پتہ ہے کہ خوشی غمی کیسے کرنی ہے, یہ سارا کچھ ہم نے جان لیا, لیکن ان کو کرنے کے لیے بھی جو اسٹرینتھ ہے وہ بھی یہ قرآن ہی دیتا ہے, یہ انگلی پکڑ کے چلا دیتا ہے. جتنا جتنا اس کے قریب ہوں گے اتنا ہی صراط مستقیم پہ چلنا آسان ہوگا. دیکھیں وہ ہے بھی نا حدیث کہ جو اللہ تعالیٰ کے دین کا علم حاصل کرتا ہے اس کے لیے اللہ تعالیٰ جنت کا راستہ آسان کر دیتے ہیں. تو واقعی یہ قرآن جنت کے راستے کو آسان کر دیتا ہے, چلنا تو پڑے گا لیکن آسان ہو جائے گا. تو پتا پتا کہہ کے بات کو ختم نہ کر دیا کریں, اس کے بعد اس کے اوپر چلیں بھی. اور یہ صرف کھانے پینے سے متعلق نہیں ہے, हर चीज के अंदर आप देख लें, हर काम के अंदर आप देख लें, कहां से शुरू करना है, दाएं तरफ से शुरू करना है, राइट से शुरू करना है, वो आप सल्लल्लाहु अलैहि वसल्लम का तरीका इसलिए मैं करूंगी। और फिर जिंदगी के हर शोबे में जिधर आप सल्लल्लाहु अलैहि वसल्लम ने मना किया उधर मना हो जाना, और जो आप सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया उसको कर लेना। ये सब चीजें आती हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने मना कर दिया किसी काम से, फरमा दिया कि मिलावट करने वाला हम में से नहीं, मिलावट नहीं करनी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया कि ये काम करने वाला ये जहन्नमी है, तो मैंने वो काम नहीं करना। आपने फरमा दिया ये करो और ये ना करो, मेरे लिए वो चीज सबसे ऊपर होनी चाहिए क्योंकि यही सिरात मुस्तकीम है। उसको ये कह के इग्नोर ना कर दिया करे, सिर्फ हदीस ही तो है ना, कौन कुरान में तो नहीं ना लिखा हुआ, जबकि आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी तो वो है कि अल्लाह ताला ने खुद फरमा दिया قل ان كنتم تحبون الله فاتبعوني يحببكم الله, कह दीजिए नबी कि अगर तुम अल्लाह से मोहब्बत करते तो मेरा इत्तिबा करो, मुझे फॉलो करो, अल्लाह ताला तुमसे मोहब्बत करेगा। अगर हम अल्लाह ताला की मोहब्बत चाहते हैं तो क्या करना पड़ेगा, आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को फॉलो करना पड़ेगा। अल्लाह ताला की मोहब्बत तभी मिलेगी। तो आप सल्लल्लाहु अलैहि वसल्लम सिराते मुस्तकीम पे थे, और जो सिराते मुस्तकीम पे चलता है अल्लाह की मोहब्बत वो पा लेता है। आप सल्लल्लाहु अलैहि वसल्लम को गारंटीड मिल गई अल्लाह की मोहब्बत। अब उनकी हर बात को हम जब फॉलो करेंगे, उनकी हर बात को हम समेना वाताना करेंगे, सुन लिया मान लिया, तब अल्लाह ताला की मोहब्बत मिल जाएगी और जन्नत भी आसान हो जाएगी। तो कभी भी नबी के तरीके के सामने किसी और का तरीका आ जाए तो उसको महबूब ना रखें, किसी और की बातें आ जाए तो उनको सुनने और उनके ऊपर ध्यान देने और उनके ऊपर अमल करने के लिए भागे ना फिरे। आप अच्छा मसलन सोने की ही बात आ गई, सोना दाएं तरफ सोना मेरे नबी की सुन्नत है, हालांकि मैं समझती हूँ बाएं तरफ मैं सो जाऊं तो मुझे ज्यादा मजा आता है या क्या, लेकिन मैं दाएं तरफ इसलिए सोती मेरे नबी की सुन्नत है। देखिए ना, मैं आपको आम जिंदगी की बातों से बता रही हूँ। ये तो वो चीजें हैं जो आप ने फरमाया नहीं है कि ऐसे ही करो, तब भी जो उनकी जिंदगी को महबूब रखता है वो वैसे करे, और जिनके बारे में तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमा दिया कि ये करना है और ये नहीं करना, वो तो हमारे लिए ऐसे ही है जैसे कुरान है, वो हदीस हमारे लिए ऐसे है जैसे कुरान है। वे आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी कोई बात अपनी तरफ से नहीं बोली कि हमें खुद ही हुक्म दे रहे हैं और खुद ही मना कर रहे हैं, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ने वही बात कही जो अल्लाह ताला ने उनको फरमाया। तो इसलिए यही है सिराते मुस्तकीम जो नबी का रास्ता है, और नबी कुरान के रास्ते पर चले, वो खुद भी चले और उनके पीछे जो चलेगा, तो उनकी जिंदगी को देखते जाएं और कुरान को देखते जाएं, बस आप जन्नत तक सीधे पहुंच जाएंगे। और अगर आपने व्हील को री इन्वेंट करने की कोशिश की तो गुम हो सकते हैं कि जी सिराते मुस्तकीम तो ठीक है ये पढ़ा, मैं खुद पहले सोचती हूँ कि मैंने किस तरह चलना है जिंदगी में, तो गुम हो जाएंगे आप। गुमराह वही तो होता है जो राह गुम कर दे, गुमराह हो जाएंगे, लॉस्ट हो जाएंगे। वो कि ये वन एंड ओनली रास्ता है जो जन्नत की तरफ जाता है, इसलिए मैंने आपको कहा ना ये वन है, एक से ज्यादा नहीं है कि आप सारे ही रास्तों को समझना शुरू जाए सारे ही जन्नत की तरफ ले जाते हैं, कोई बात नहीं ऐसे भी कर लो तो ठीक है ऐसे भी कर लो तो ठीक है, नहीं, एक ही रास्ता है जो कुरान का रास्ता है और जो आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी है। आप क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी तो कुरान ही है ना, आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी बारे में पूछा गया तो आप आयशा रज़ी अल्लाह तआला ने क्या फरमाया था, तो आप तो कुरान है, चलता फिरता कुरान, तो आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी कुरान है, ये हमारे सामने कुरान पढ़ा। तो ये समझना चाहिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को हमने सामने रखना है, तभी हम सिराते मुस्तकीम पे होंगे, और इसको मामूली नहीं समझना है। तंजील अल अजीज रहीम, ये नाजिल करता है जबरदस्त रहम फरमाने वाले की तरफ से। इससे भी हमें पता चलता है कि सिराते मुस्तकीम कुरान ही है, क्योंकि आगे कुरान की बात आई। आप सल्लल्लाहु अलैहि वसल्लम सिराते मुस्तकीम पे यानी कुरान पे हैं, और ये कुरान नाजिल करता है किसकी तरफ से, عزیز اور رحیم یہ دونوں اللہ تعالیٰ کے اسماء حسنہ میں سے. سب سے پہلے تنزیل کا لفظ یعنی تھوڑا تھوڑا کر کے نازل کیا. 23 سال میں اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کے اوپر یہ قرآن نازل فرمایا. اور وجہ کیا تھی؟ تاکہ عمل کرنا آسان ہو جائے. اور کس کی طرف سے ہے؟ اس کو معمولی بات نہ سمجھنا اس قرآن کو کہ نہیں کوئی بات نہیں عمل کیا بھی تو ٹھیک ہے نہیں بھی کیا تو کوئی بات نہیں. نہیں, یہ اس ہستی کی طرف سے ہے جو عزیز ہے. عزیز کا معنی جانتے کیا؟ غالب, زبردست, عزت والا, یعنی قدرت والا, قوت والا, جو اتھارٹی رکھتا ہے, جس کے پاس پاور ہے نا, اور لمٹ لیس پاور ہے. کوئی لمٹ نہیں ہے اس کی پاور کی, لمٹ لیس پاور. کوئی دنیا میں یہ نہیں کہہ سکتا کہ میری پاور ایسی ہے جس کی کوئی باؤنڈریز نہیں, لمٹس نہیں. چاہے دنیا کے بادشاہ ہی کیوں نہ, ان کی بھی لمیٹیشنز ہیں. وہ قادر مطلق ہے, مختار کل ہے. تو اختیار جس کو سارا کا سارا ہو. کیا دل میں احساس پیدا ہوتا ہے یہ نام سن کے؟ ہیبت سی تاری ہو جاتی نا. اللہ, اس ہستی کا کلام ہے جو غلبہ بھی رکھتا ہے, اتھارٹی رکھتا ہے, اختیار رکھتا ہے. کوئی روک نہیں اس کو سکتا. ہر چیز کے اوپر جس کی پاور ہے, گرفت ہے, جو چاہے فیصلہ کرے. جب ایسی پاور کسی کے پاس آ جاتی ہے تو اکثر کیا ہوتا ہے, اس کے اندر سے رحم نکل جاتا ہے. پھر وہ مرضی جو مرضی کرتا پھرتا ہے. دیکھیں نا, کسی کے پاس دنیا میں تو کسی کے پاس ایسی پاور نہیں ہے, تو اللہ تعالیٰ کے پاس ہی ہے. لیکن دنیا میں کسی پاس تھوڑی بھی پاور آ جائے, قدرت آ جائے تھوڑی بھی, اور اختیار اس کو مل جائے. مختار کل تو یہاں پہ کوئی بھی نہیں ہے نا, لیکن تھوڑا بھی اختیار مل جائے تو کیا کرتے ہیں وہ؟ رحم نہیں رہتا ان کے اندر. لیکن اللہ تعالیٰ الرحیم بھی ہے. ساتھ ہی رحمت کی بات آ گئی کہ عزیز کے بعد ایک دم دل ایسے بھر جاتا ہے روب سے. اور پھر اللہ تو رحم کرنے والا بھی, جس میں رحمت بری بھی ہے کہ اس کے 100 حصے ہیں رحمت کے. اگر کیے جائیں 100 حصے اس کی رحمت کے, تو 99 حصے اس کے پاس ہیں. 1 حصہ صرف انسانوں کو یا مخلوق کے اندر اس نے اتارا ہے. انسانوں نہیں, صرف ساری مخلوق میں 1 حصہ اتارا ہے. جس سے کوئی ماں اپنے بچے کے ساتھ اچھا کرتی ہے, جس سے کوئی بھی دوسرے کے ساتھ رحم کرتا ہے. آپ کو کسی پہ رحم آ جاتا ہے نا, وہ اس 1 حصے کا ذرے کے برابر بھی حصہ نہیں جو اللہ تعالیٰ نے اس زمین پہ اتار دیا. 99 حصے جس کے پاس ہوں گے, اس کی رحمت کا اندازہ کیجئے کتنی اس کی رحمت ہوگی. اور قیامت کے دن وہ یہ 99 حصے پورے کر دے گا. اس 100واں جو حصہ تھا اس کو بھی اللہ تعالی واپس لے لے گا. اس حصے کو بھی اللہ تعالی واپس لے لے گا. اس حصے کو بھی اللہ تعالی اپنی پوری جو 100 حصے تھے, پوری رحمت کو مکمل کر لے گا. پوری رحمت اس کی جو ہر چیز پہ غالب ہے, وہ پوری رحمت اس کے پاس ہوگی قیامت کے دن. تو اس لیے وہ الرحیم ہے, کوئی بھی اور الرحیم نہیں ہو سکتا اس کی رحمت اتنی زیادہ ہو. تو یہ 2 صفات لا کر اللہ تعالیٰ نے بتا دیا کہ اس کلام کو معمولی نہ سمجھو. جب انسان یہ کہہ دیتا ہے نا کہ مجھے تو اس کی ضرورت نہیں, کیا ضرورت ہے کہ میں اس قرآن کو پڑھوں, سیکھوں, سمجھوں, عمل کروں. نہیں, یہ قرآن وہ ہے جو عزیز کی طرف سے, وہ تمہیں پکڑ بھی سکتا ہے تمہارے اس کہنے پہ. لیکن وہ رحیم ہے نا. جب تم اس کے اگینسٹ جاتے ہو تو تب بھی وہ تمہاری گرفت کر سکتا ہے, لیکن وہ رحیم ہے, اس کی رحمت بہت زیادہ ہے. تو قرآن کریم کے آگے جب بھی آپ بیٹھتے ہیں تو یہ سمجھ کے بیٹھے کہ یہ عزیز کا کلام ہے اور یہ رحیم کا کلام ہے. اس نے رحم بہت کیا ہے کہ ہمیں یہ کلام عطا فرما دیا, یہ اس کی رحمت ہے. اسی لیے تو ہے الرحمن علم القرآن, یہ اس کی رحمت ہے, اس نے قرآن کو سکھا دیا ہمیں, ہمیں یہ قرآن دے دیا.